यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने भए पनि देशैभरि लकडाउन नहुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा स्पष्ट। भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनु पर्ने मन्त्री ढकालको भनाई। काठमाडौँ उपत्यका सहित 200 भन्दा बढ़ी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा भोलिदेखि लागू हुने गरी जोर बिजोर प्रणालीमा सवारी साधन सञ्चालन हुने गृह मन्त्रालयद्वारा जानकारी। आज थप 381 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कोरोना संक्रमण बढ़दै गएपछि देशका 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा। सुनको मूल्य आज एकै दिन प्रति तोला 1600 रूपियाँले वृद्धि भई 1,01,400 कारोबार। र लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण 3,00,000 भन्दा बढ़ी घर विहीन, 2 हप्ताका लागि संकटकाल। समाचार अब विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालमा संक्रमण फैलिने जोखिम कायमै रहने बताउनु भएको छ। मन्त्रालयले आज काठमाडौँमा गरेको संचारकर्मीहरूसँगको छलफलमा मन्त्री ढकालले भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अप्नाउनुपर्ने बताउनुभयो। सरकारले संक्रमितको संख्या घट्दै गएपछि जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको भए पनि सीमावर्ती भारतीय शहरमा संक्रमणको दर बढ़दै गएपछि नेपालमा पनि त्यसको प्रभाव परेको र पछिल्ला दिनमा संक्रमितको संख्या बढ़न थालेको बताउनुभयो। मन्त्री ढकालले संक्रमण नियन्त्रणका लागि उच्च जोखिममा रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने भए पनि पहिले जस्तो एकैसाथ देशैभरिको लकडाउन नहुने स्पष्ट पार्नुभयो।
जुन ठाउँमा बेसी जस्तै भारतसँग सिमाना जोडिएका उतातिर पनि उच्च जोखिममा रहेका राज्यसँग जोडिएका हाम्रा तराईका जिल्लाहरू जुन छन् त्यहाँनिर हामीले अलिक स्ट्रिक्टली गर्नु पर्यो। आउने जाने कुरालाई पनि गर्नु पर्यो। आएपछि क्वारेन्टिनमा पनि राख्नु पर्यो। कतिपय जिल्लाबाट एउटा जिल्लाबाट अर्को जिल्लामा जाने कुरालाई पनि भोलि प्रतिबन्ध लगाउनु पर्ने खालको स्थिति पनि निश्चित अवधिका लागि होला। ढुक्क हुन नसकिने कुरा भारतमा संक्रमण न्यूनीकरण भयो अब ठेगानमा आयो भन्ने कुरा नहुँदासम्मका लागि हामी एकदमै स्वतन्त्रतापूर्वक अब नियन्त्रण गर्यौँ भन्ने ठाउँमा पुनः हामीलाई चाहिँ त्यति सजिलो छैन।
स्वास्थ्य मन्त्री ढकालले जात्रा पर्व र धार्मिक कार्यक्रममा मानिसहरू भेला हुने र जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालन नगर्ने प्रवृत्ति बढ़दै गए ठूलो दुर्घटना हुन सक्नेतर्फ सचेत हुन सबैसँग आग्रह गर्नुभयो। उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि मन्त्रालयले गरेको सम्पूर्ण खरिद प्रक्रिया तथा खर्चहरू पारदर्शी रहेका र आवश्यकता अनुसार सार्वजनिक गर्न समेत तयार रहेको पनि बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अरियालले अहिले सरकारी प्रयोगशालाहरूमा दैनिक 18,000 भन्दा बढ़ी र निजी क्षेत्रका प्रयोगशालाहरूमा दैनिक झण्डै 3,000 नमूना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार भएको र विदेशबाट फर्कने सबैको परीक्षण गर्ने नीति लिएको बताउनुभयो। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी लगायतका नयाँ प्रविधिहरूको प्रयोगका लागि समेत अस्पतालको क्षमता विस्तार तथा थप अध्ययनको काम भइरहेको जानकारी दिनुभयो। आज 381 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा 6,359 जनामा गरिएको परीक्षणमा 381 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यो सँगै देशभर संक्रमितको कुल संख्या 21,390 पुगेको जानकारी दिनुभयो। आजसम्म देशभरि सक्रिय संक्रमितको संख्या 6,174 जना अर्थात 28.8% रहेका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 130 जना कोरोना भाइरस संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 15,156 पुगेको प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यसैगरी कोरोना भाइरस संक्रमणबाट थप 2 जनाको मृत्यु भएसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या 60 पुगेको छ। संक्रमणबाट पर्साको वीरगंज महानगरपालिका 5 46 वर्षीय पुरूष र पोखरिया नगरपालिका 9 18 वर्षीय किशोरीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयो। लकडाउन खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढ़ेको भन्दै सरकारले भोलिदेखि जोर बिजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ। काठमाण्ड उपत्यका र कोविड 19 को 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाण्ड उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 7 बजेसम्म निषेध गरिएको व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो। यस्तै 200 बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा बेलुकी 9 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन बन्द गरिने प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कड़ाईका साथ पालना गर्ने गराउने मन्त्रालयले जनाएको छ। सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कड़ाईका साथ निषेध गर्ने, होटल रेस्टुरेन्टमा हुने सामूहिक भोज पार्टी सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाले जानकारी दिनुभयो। यसैगरी कोविड 19 को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढ़ेको क्षेत्र स्थानलाई जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरन्त बन्द गर्ने, कोविड 19 को थप परीक्षणको व्यवस्था मिलाउने पनि गृह मन्त्रालयले जनाएको छ। सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका 3 जनाको मृत्यु भएको छ। केही महिना अघि मलेसियाबाट फर्किएर घरमै बसेका रूपनी गाउँपालिका 5 का 45 वर्षीय पुरूषलाई ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि हिजो राजविराज अस्पताल लगिएको थियो। गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताउनुभयो। यसैगरी ज्वरो र श्वास प्रश्वासकै समस्या भएर यही साउन 15 गते राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राजगढ़ गाउँपालिकाका 71 वर्षीय पुरूष र डाकनेश्वरी नगरपालिका 9 का 74 वर्षीय पुरूषको पनि गए राति मृत्यु भएको छ। मृतक 3 जनाको स्वाब संकलन गरिसके पछि मात्रै अन्तिम संस्कारको अनुमति दिइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। नेपालमा फैलिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशका विभिन्न 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले देशमा कोरोना संक्रमण बढ़दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। गृह मन्त्रालयको अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चित कालीन निषेधाज्ञा गरिएको छ। यस्तै सप्तरीमा साउन 26, बाँकेमा साउन 24 र स्याङ्जामा साउन 23 गतेसम्म निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालीन लकडाउन गरिएको छ। गाउँपालिका स्थित क्वारेन्टीनमा कार्यरत 1 स्वास्थ्यकर्मी, सुरक्षागार्ड र भान्सेसहित 7 जनामा कोरोना पुष्टि भएपछि आज बसेको कोविड 19 सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरीले जानकारी दिनुभयो। कोविड 19 को संक्रमण बढ़दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कड़ाई गरिएको छ। अत्यावश्यक काम बाहेकका व्यक्तिलाई आजदेखि प्रवेशमा कड़ाई गरिएको गृह मन्त्रालयले जनाएको छ। साथै संक्रमण बढ़ेपछि उपत्यका प्रवेशमा समेत थप कड़ाई गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कार्यवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। प्रदेश नम्बर 1 मा 90 वर्षीय वृद्धासहित 57 जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोविड 19 आइसोलेशन अस्पतालबाट 36 जना र कोशी अस्पताल कोविड 19 उपचार केन्द्रबाट 21 जना निको भई घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापामा आजदेखि कोरोना परीक्षण गर्न पीसीआर मेसिन सञ्चालनमा आएको छ। प्रदेश नम्बर 1 सरकारले पीसीआर मेसिन उपलब्ध गराएपछि सदरमुकाम भद्रपुर स्थित मेची अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। दैनिक 1000 जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पताल विकास समितिका सभापति एवं जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो। सरकारले आगामी भदौ 1 गतेदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्न सकिने निर्णय गरेको छ। पाठ्य पुस्तक वितरण र विद्यार्थीहरूको अभिलेखीकरणको कामलाई अघि बढ़ाउन विद्यालय खुल्ला गरिने भए पनि कोरोना भाइरस संक्रमण समुदायमै फैलन सक्ने जोखिमका कारण विद्यालयमै पढ़ाई कहिलेबाट शुरू हुन्छ भन्ने अन्यल भने कायमै छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
झण्डै 3 महिनापछि लकडाउन खुले पनि लामो समयदेखि बन्द रहेका विद्यालयहरू भने अझै खुल्न सकेका छैनन्। यस अवधिमा वैकल्पिक माध्यमबाट पठन पाठनको व्यवस्था गरिएको भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अधिकांश विद्यार्थीहरू नयाँ शैक्षिक सत्रको पढ़ाईबाट वञ्चित भएका छन्। सरकारले भदौ 1 गतेदेखि नयाँ भर्ना गर्न र पाठ्य पुस्तक वितरण र विद्यार्थी संख्याको अभिलेखीकरण गर्न आह्वान गरे अनुसार विद्यालयहरूले पनि तयारी गरिरहेका छन्। तर लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पठन पाठन कहिलेबाट शुरू हुन्छ भन्ने अन्यल कायमै छ। नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा तत्काल पठन पाठन शुरू गर्न सजिलो नभएको बताउनुहुन्छ।
यसो बेलामा पठन पाठन हुने कुरा सजिलो छैन, विद्यार्थीहरूको उपस्थित हुँदै हुँदैन, हेल्थ प्रोटोकल कायम गर्न सकिँदैन, मुख्य कुरा त्यो छ
कि सरकारले विद्यालयमा पुग्न निर्देशन दिए अनुसार शिक्षकहरू आफ्नो विद्यालयमा पुगिसकेका छन्। क्वारेन्टिन बनाइएका विद्यालयहरू पनि डिसइन्फेक्सन गर्ने काम भइरहेको छ। विद्यार्थीको सिकाइ निरन्तरताका लागि सरकारले संक्रमणको अवस्था हेरेर निर्णय गर्ने जनाएको छ। संक्रमण शून्य भएको जिल्लामा पठन पाठन शुरू गर्न सकिने भए पनि विद्यालय कहिलेबाट खुल्छन् भनेर यकिन गर्न नसकिएको बताउनुहुन्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसी प्रसाद थपलिया।
कतिपय जिल्लामा संक्रमण पटक्कै नभएको अवस्था पनि छ, त्यस्तो ठाउँमा त हामीले धेरै कुरा नपर्ने पनि हुन सक्छ। त्यसकारणले विद्यालय खोल्नको लागि तहले यो सावधानी अप्नाएर यो निर्णय गर्न सक्ने भन्ने निर्णय आइसकेको अवस्था छैन। तत्कालको निम्ति चाहिँ दिन तोक्न गाह्रो छ, तर हामी त्यो प्रक्रियामा अगाडि बढ्न खोजेको चाहिँ हो।
कोरोना भाइरसको संक्रमण फैलिएर समुदाय नै जोखिममा पर्ने अवस्था आएमा विद्यालय खुला गरी पढ़ाईलाई निरन्तरता दिन सकिने अवस्था रहेको छैन। तर सरकारले निर्णय गरिदिए जुनसुकै बेला पढ़ाउन तयार रहेको विद्यालयहरूले जनाएका छन्। निजी तथा आवासीय विद्यालय संचालकहरूको संगठन प्याप्सनले पठन पाठनका लागि सरकारको निर्णय कुरेर बसिरहेको जनाएको छ। प्याप्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया,
सरकारले अब तपाईँहरू विद्यालय शुरूआत गरेर जानुहोस् भन्ने निर्देशन आयो भने निजी विद्यालयहरू खास गरी प्याप्सन आबद्ध विद्यालयहरू चाहिँ तयार नै छन्।
वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिने प्रयास गरिरहेका विद्यार्थीहरू भने कक्षामै गएर पढ्ने समय कुरिरहेका छन्। तर संक्रमणको जोखिम रहेकाले विद्यालयहरू कहिलेदेखि खुल्छन् भन्ने अन्यल कायमै छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका 1313 नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी 15 अन्तर्राष्ट्रिय चार्टर उडान मार्फत उनीहरू स्वदेश फर्किएका हुन्। विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपाल वायुसेवा निगमले दुवैबाट 265 र दोहाबाट 151 जना यात्रु नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्किएका हुन्। हिमालय एयरलाइन्सले दमामबाट 154 यात्रु तथा 2 सब, अबुधाबीबाट 154 र इराकको बगदादबाट 39 यात्रु नेपाल ल्याएको छ। त्यस्तै कतार एयरवेजले 251, इतिहास एयरले अबुधाबीबाट 138 र फ्लाई दुबईले 161 नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ। जनता समाजवादी पार्टी नेपालले 4 दिने प्रशिक्षण कार्यक्रम आजदेखि शुरू गरेको छ। पार्टीको कार्यकारिणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी सहभागी प्रशिक्षणमा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र आगामी कार्यभार लगायतका विषयमा छलफल हुने जनाइएको छ। प्रशिक्षण सम्पन्न भएपछि साउन 25 र 26 गते कार्यकारी समितिको बैठकले आवश्यक निर्णय लिने पार्टीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले परिवर्तित अवस्थामा मुलुकलाई सही दिशानिर्देश गर्न निजामती कर्मचारीको योगदान अतुलनीय रहेको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्य समितिले आज काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा सचिव बस्यालले कर्मचारी वर्गको मनोबल उच्च राख्न सके सेवा प्रवाह चुस्त दुरूस्त रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो। ललितपुरको बंगलामुखी मन्दिर आसपास केन्द्र बनाएर आज 3.5 रेक्टर स्केलको भूकम्प गएको छ। आज अपराह 4:30 जाँदा भूकम्प गएको र भूकम्पको धक्का काठमाडौँ उपत्यका विभिन्न स्थानमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। नेपालको पूर्वी नाका काकडभिट्टा स्थित मेची भन्सार कार्यालयले यस वर्ष लक्ष्यको तुलनामा 63.12% मात्र राजस्व असुली गरेको छ। सरकारले सुपारी जन्य वस्तु आयातमा रोक लगाउनु र कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लक्ष्य हासिल गर्न नसकेको भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ। झापाबाट संवाददाता निशेष राईको रिपोर्ट।
नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वी नाका भएर सुपारी मरिज हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगतै त्यसको असर राजस्व असुलीमा परेको छ। नेपाल सरकारले गत चैत्र 16 काँकरभिटा नाका भएर आयात हुने यी वस्तुको आयातमा प्रतिबन्ध गरेसँगै प्रदेश एकमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ। मेची भन्सार कार्यालयका भन्सार अधिकृत भरतराज अधिकारी,
रोक लगा त्यो हुने बित्तिकै यो भन्सार बिन्दुमा राजस्व योगदान गर्ने मुख्य वस्तुहरू पैसाहरू रोकिन गयो।
नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई गत आर्थिक वर्ष 2076-77 का लागि 13,24,01,79,000 रूपियाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको थियो। तर कार्यालयले 8,35,66,52,612 रूपियाँ अथवा लक्ष्यको तुलनामा 63.12% मात्र रकम असुली गरेको छ। राजस्वले लक्ष्य पूरा नगर्नुमा सबैभन्दा बढी राजस्व असुली हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउनु नै भएको ठहर भन्सार अधिकारीहरूको छ। कोरोना भाइरस संक्रमणका कारण पनि राजस्व असुली प्रभावित बनेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत भरतराज अधिकारीले बताउनुभयो।
63% मात्रै लक्ष्य हामीले हासिल गर्न सफल भयो। लक्ष्य भेटाउन नसक्नका मुख्य कारणहरू विश्वव्यापी रूपमा देखिएको COVID-19 प्रभाव,
यस्तै गरी भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानी ट्याङ्की स्थित रानीगंज नाका ठप्प पार्दा मेची भन्सार कार्यालयको 1,10,00,000 रूपियाँ राजस्व प्रभावित बनेको कार्यालयको भनाई छ। भन्सार विभागले मेची भन्सार कार्यालयका लागि चालू आर्थिक वर्ष 2077-78 का लागि गत आर्थिक वर्षको तुलनामा 10% बढी राजस्व असुलीको लक्ष्य तोकिदिएको छ। अहिले नाकाबाट आयात निर्यातको काम भइरहेको हुनाले तोकिएको लक्ष्य पूरा गर्न सकिने भन्सार अधिकारीहरूको भनाइ छ। निशेष राई, रेडियो नेपाल, झापा।
दैलेखका विभिन्न स्थानमा सलह किराले मकै बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। जाजरकोट र सुर्खेत जिल्ला हुँदै प्रवेश गरेको सलह किराको झुण्डले दुल्लु नगरपालिकाको विभिन्न 6 ओडामा मकै बालीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा 1700 रोपनी बाँझो जमीन खनेर खाद्यान्न उत्पादन थालिएको छ। गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँझो जमीन खनेर धान मकै कोदोका साथै तरकारी फलफूल खेती गरिएको र जसबाट 6 करोड़ रूपियाँको खाद्यान्न आयात प्रतिस्थापन हुने गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो। पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाका 250 विपन्न परिवारका लागि घर निर्माण गर्ने भएको छ। चन्दननाथ नगरपालिकामा 32, तातो पानीमा 29, पातराशीमा 26, गुठीचौरमा 38, हिमामा 30, सिन्जामा 30 र कनका सुन्दरी गाउँपालिकामा 35 गरी 250 घर निर्माण गरिने कार्यालयका निमित्त प्रमुख टंक प्रसाद नेउपानेले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेरूतमा भएको विस्फोटको घटनापछि लेबनानका राष्ट्रपति माइकल आउनले देशमा 2 हप्ताका लागि संकटकाल घोषणा गर्नुभएको छ। विस्फोटमा परि कम्तीमा 100 जनाको मृत्यु भएको छ भने 4,000 भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोटका कारण 3,00,000 भन्दा बढी घरबार विहीन भएका र पीड़ितहरूलाई खाने र बस्ने व्यवस्थाका लागि काम भइरहेको राजधानी बेरूतका गवर्नरले बताएका छन्। विशेष सुरक्षा बिना 6 वर्षदेखि गोदाममा राखिएको 2,750 टन रासायनिक मल बनाउन प्रयोग हुने विस्फोटक पदार्थ विस्फोट हुँदा अझै 100 भन्दा बढी मानिस हराइरहेको समाचारमा जनाइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा बन्न लागेको श्रीराम मन्दिरको आज शिलान्यास गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री मोदीले भगवान रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोड़िएको बताउनुभयो। प्रधानमन्त्री मोदीले श्री राम मन्दिर भारतीय संस्कृति र सभ्यताको प्रतीकका रूपमा विश्वले अनुभव गर्न पाउने विश्वास व्यक्त गर्नुभयो। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगले बुधबारदेखि विभिन्न मन्त्रालय स्तरका र राष्ट्रिय विकास समस्याहरूको बारेमा छलफल शुरू गरेको छ। राष्ट्रिय विकास समस्या समाधान समिति पूर्व बैठक अर्थात प्री एनड्याक भनिने सो बैठकमा नेपाल सरकारका सबै मन्त्रालयहरूका विकासका समस्याहरूका बारेमा छलफल गरी प्रधानमन्त्रीको अध्यक्षतामा हुने आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्ने विषयहरू समेत छलफलबाट तय गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ। योजना आयोगले तीन दिनसम्मका लागि आयोजित छलफलमा नेपाल सरकारका मन्त्रालय स्तरमा भएका विकास समस्या समाधान समितिको बैठकका प्रस्तावहरू, विकास समस्या तथा गत वर्षका विकास समस्याहरूको कार्यान्वयनको प्रगतिको अवस्था लगायतका विषयमा छलफल हुने योजना आयोगको योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव किशोर जोशीले जानकारी दिनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू, सचिव, सहसचिवहरू तथा कार्यक्रम निर्देशकहरू, विभिन्न मन्त्रालयका सचिव, सहसचिव लगायतका कर्मचारीहरूको उपस्थित रहेको योजना आयोगले जनाएको छ। प्री एनडाग अन्तर्गत बुधबार विभिन्न छवटा, बिहिबार विभिन्न सातवटा र शुक्रबार विभिन्न आठवटा मन्त्रालयहरूको विकास समस्या विषयमा छलफल हुने कार्यक्रम रहेको योजना आयोगका सहप्रवक्ता शिवरञ्जन पौडेलले जानकारी दिनुभयो। बुधबार नेपाली बजारमा सुनको भाव 1,00,000 माथि पुगेको छ। बुधबार सुनको मूल्य 1,600 रुपियाँले बढेर 1,01,400 रुपियाँ पुगेको हो। यसै गरी यस दिन तेजाबी सुन प्रति तोला 1,09,000 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य 65 रुपियाँले बढेर 1,295 रुपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रति अंश 2030 डलर अर्थात हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। कोरोना भाइरसको महामारी व्यापक रूपमा बढ्दै गएसँगै लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य दिन प्रतिदिन नयाँ उच्चाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकले कोविड 19ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा असारमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत 11 गतेदेखि लकडाउन गरेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा राष्ट्र बैंकले सर्वेक्षणमा सहभागी उद्योग र व्यवसायहरू मध्ये उद्योग र व्यवसायहरूले बैंक तथा वित्तीय संस्थाबाट 74.3 र बचत तथा ऋण सहकारी संस्थाबाट 8.7% कर्जा लिएको देखिएको उल्लेख गरिएको छ। बन्दाबन्दीका अवधिमा सर्वेक्षणमा सहभागी 4% उद्योग र व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको, 35% उद्योग र व्यवसाय आंशिक रूपमा सञ्चालन रहेको र 61% उद्योग व्यवसायहरू पूर्ण रूपमा बन्द रहेको पाइएको प्रतिवेदनमा औल्याइएको छ। यसरी अधिकांश उद्योग र व्यवसायहरू पूर्ण रूपमा बन्द हुनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाड़ी ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल नेत्रहीन क्रिकेट संघले 15 वार्षिक उत्सवको अवसरमा बुधबार तीन खेलाड़ीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। संघले हरेक वर्षको साउन 22 गते वार्षिक उत्सव मनाउने गर्छ। सम्मानित हुने खेलाड़ीमा B3 समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, B2बाट मनकेसी चौधरी र B1बाट आशा रेग्मी रहेकी छिन्। उनीहरूलाई जनै 5,000 नगद र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ। कप्तान भगवती विगत 14 वर्षबाट नेत्रहीन क्रिकेटमा संलग्न रहेकी छिन्। सन् 2014 बेलायत र 2019 पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन्। मनकेसी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन्। उनी बेलायत र पाकिस्तान विरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज बनेकी थिइन्। आशा पनि 14 वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन्। सन् 2019 पाकिस्तान विरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सरकारको नियम अनुसार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफ्नो सम्पत्ति विवरण बुझाउनु भएको छ। सिलवालले बुधबार आफ्नो सम्पत्ति विवरणको सूची खाममा राखेर सतर्कता केन्द्रमा बुझाउनु भएको हो। सम्पत्ति कति रहेको भन्ने विवरण खुलेको छैन। सदस्य सचिव हुनुभन्दा अगाडि विभिन्न व्यवसायमा काम गरिरहनुभएका सिलवालले विभिन्न कलेजहरू चलाउँदै आउनु भएको छ। पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषदले नै आफ्नो मातहतका सबै कर्मचारीको विवरण बुझाउनका लागि पत्राचार गरेको थियो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्य बदली भई थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1, प्रदेश 2, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने भए पनि देशैभर लकडाउन नहुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा स्पष्ट। भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अप्नाउनुपर्ने मन्त्री ढकालको भनाई। काठमाडौँ उपत्यका सहित 200 भन्दा बढ़ी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा भोलिदेखि जोर बिजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालन हुने गृह मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमण बढ़दै गएपछि देशका 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा। सुनको मूल्य आज एकै दिन प्रति तोला 1600 रूपियाँले वृद्धि भई 1,01,400 कारोबार। र लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण 3,00,000 भन्दा बढ़ी घर विहीन, 2 हप्ताका लागि संकटकाल। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।